یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ bbcurdu.com پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
پیر 3 جون، بی بی سی کے پروگرام سیربین کے ساتھ میں ہوں عبداللہ فاروقی۔ سوڈان میں مظاہرین نے فوج کے ساتھ تمام رابطے ختم کر لیے اور عام ہڑتال کا اعلان کر دیا ہے۔ اقتدار شہری انتظامیہ کے حوالے نہ کرنے پر شروع ہونے والے احتجاج کے دوران فوج کی فائرنگ سے 12 سے زیادہ افراد ہلاک اور درجنوں زخمی ہو چکے ہیں۔ انٹریکٹیو وائس ریکارڈنگ کے بارے میں عام خیال یہ ہے کہ یہ آسان کام ہے جس میں پیسے بنانا آسان ہے، بس آواز اچھی ہونی چاہیے، لیکن کیا یہ تاثر درست ہے؟ آئی وی آر آرٹسٹ بولی۔
صرف یہ بولنے کے لیے کہ جی السلام علیکم، ویلکم ٹو بی بی سی کال کرنے کا شکریہ، یہ بولنے کے لیے میں پورا دن بولتی رہی تھی۔
یہ سب موضوعات خبروں کے بعد، خبریں نازیہ گلزار کے ساتھ۔
سوڈان میں مظاہرین پر فوج کی فائرنگ سے ہلاکتوں کی تعداد 13 ہو گئی ہے، جبکہ متعدد افراد زخمی ہیں۔ فائرنگ کے واقعے کی عالمی سطح پر مذمت کی جا رہی ہے۔ دارالحکومت خرطوم میں برطانیہ کے سفیر نے کہا کہ پرامن مظاہرین پر گولیاں برسانا باعث تشویش ہے۔ امریکہ کے سفارت خانے نے اپنے ٹویٹر پیغام میں ان کارروائیوں کی مذمت کرتے ہوئے کہا ہے کہ شہریوں کے خلاف اس طرح کا طرز عمل غلط ہے اور فوری طور پر بند ہونا چاہیے۔ افغانستان کے دارالحکومت کابل میں سرکاری ملازمین کی ایک بس میں نصب بم پھٹنے سے کم از کم 4 مسافر ہلاک ہو گئے ہیں، جبکہ متعدد زخمی ہیں۔ تاہم کسی گروپ نے اس حملے کی ذمہ داری قبول نہیں کی ہے۔ پاکستان میں کپتان چپل بنانے والے نور الدین چاچا نے محکمہ وائلڈ لائف کو 50,000 روپے جرمانہ ادا کر کے عمران خان کے لیے سانپ کی کھال سے تیار کردہ چپل واپس حاصل کر لی ہے۔ محکمہ وائلڈ لائف کے مطابق نور الدین چاچا کے بیٹے سلام الدین آج محکمہ وائلڈ لائف کے دفتر میں حاضر ہوئے، جہاں پر انہوں نے تسلیم کیا کہ یہ چپل سانپ کی کھال سے تیار کی گئی تھی، جس پر وائلڈ لائف ایکٹ کے تحت ان پر جرمانہ عائد کیا گیا۔ ان کا کہنا تھا کہ انہوں نے جرمانہ اس لیے ادا کیا ہے تاکہ محنت سے تیار کی ہوئی چپل عمران خان استعمال کر سکیں۔ پاکستان کے وزیراعظم عمران خان کی ہدایت پر پنجاب اور خیبر پختونخوا کی جیلوں سے 820 قیدیوں کو رہا کیا جا رہا ہے۔ یہ قیدی اپنی سزا پوری کر چکے ہیں، لیکن جرمانہ ادا کرنے کی استطاعت نہیں رکھتے۔ صوبائی حکومتوں نے قیدیوں کے جرمانے کی مد میں 27 کروڑ روپے ادا کیے ہیں۔ انڈین ایئر فورس کا طیارہ AN-32 آسام کے علاقے جورہاٹ سے لاپتہ ہو گیا ہے۔ فوج کے ترجمان کا کہنا ہے کہ یہ طیارہ آسام کے جورہاٹ علاقے سے روانہ ہوا تھا۔ یہ بی بی سی اردو سروس ہے۔
خاص خاص خبریں آپ نے نازیہ گلزار سے سنی، اور حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ برٹش ایئر ویز کا مسافر بردار طیارہ 11 سال بعد پاکستانی سرزمین پر اترا۔ کئی افراد اسے قومی ایئر لائن کے لیے نقصان دہ قرار دے رہے ہیں اور کئی اسے صارفین کا فائدہ۔ اس کی تفصیل اور اس کے علاوہ پاکستان اور انگلینڈ کے میچ کا تجزیہ بھی کریں گے لینا معین کے ساتھ سیربین میں، لیکن پہلے آج کا اہم ترین موضوع۔ سوڈان کے دارالحکومت خرطوم میں ملٹری ہیڈ کوارٹر کے باہر جمہوریت کے حق میں احتجاج کرنے والے مظاہرین پر فوج نے فائرنگ کی ہے، جس سے 12 سے زیادہ مظاہرین ہلاک اور درجنوں زخمی ہو گئے ہیں۔ سوڈانی فوج کے حکام کا کہنا ہے کہ وہ صرف مظاہرین کو منتشر کر رہے تھے۔ سوڈانی فوج کے اس اقدام کی عالمی برادری نے مذمت بھی کی ہے۔ تفصیل سنیے بی بی سی کے نامہ نگاروں کے مراسلوں کے خلاصے میں، جو پیش کر رہی ہیں نازش فیض۔
سوڈان میں سیکیورٹی فورسز نے پیر کی صبح ملٹری ہیڈ کوارٹر کے باہر احتجاج کرنے والے مظاہرین پر فائرنگ کر دی، جس سے کئی لوگ ہلاک اور متعدد زخمی ہو گئے ہیں۔ تاہم ملٹری حکام کا کہنا ہے کہ وہ آرمی ہیڈ کوارٹر کے باہر سے صرف مظاہرین کو منتشر کر رہے تھے۔ سوڈان میں 3 سال حکومت کرنے والے عمر البشیر کو اپریل میں ان کے عہدے سے ہٹا دیا گیا تھا، جس کے بعد ملک کے انتظامی امور عبوری فوجی کونسل نے سنبھال لیے ہیں۔ جی ایچ کیو کے باہر احتجاج کرنے والے ان مظاہرین کا مطالبہ ہے کہ ملک میں باقاعدہ انتخابات کے ذریعے عوامی حکومت آنی چاہیے۔ سوڈان میں اپوزیشن جماعت کانگریس نے ایک ویڈیو شیئر کی ہے۔ اس ویڈیو میں لوگ فائرنگ سے بچنے کے لیے بھاگ رہے ہیں اور زخمیوں کو محفوظ مقامات پر منتقل کیا جا رہا ہے۔ خرطوم میں رہنے والے افراد نے بتایا کہ انہوں نے ملٹری ہیڈ کوارٹر کے باہر شدید فائرنگ کی آوازیں سنی اور دھوئیں کے بادلوں کو بھی ہوا میں بلند ہوتے دیکھا۔ جی ایچ کیو کے باہر احتجاج میں شامل ولا اسام البوشی نے بی بی سی کو بتایا کہ ہلاکتوں کی تعداد میں اضافے کا امکان ہے کیونکہ جی ایچ کیو کے باہر ابھی بھی لاشیں موجود ہیں۔ انہوں نے مزید بتایا کہ اس طرح کی پرتشدد کاروائیاں مظاہرین کو نہیں روک سکیں گی۔
ہم راستے بند کر رہے ہیں اور ہم دوبارہ احتجاج کریں گے۔ ہمارے لیے واپس جانے کا کوئی راستہ نہیں بچا۔ ہم اس وقت تک احتجاج جاری رکھیں گے جب تک فوجی کونسل اقتدار سے ہٹ نہیں جاتی اور طاقت کو عوامی حکومت کو منتقل نہیں کر دیتی، یا پھر جب تک ہم سب کو مار نہیں دیا جاتا۔
فوج کی فائرنگ سے زخمی ہونے والی فادیہ نے بی بی سی سے بات کرتے ہوئے بتایا کہ یہ بات صاف ہے کہ فوج مظاہرین کو قتل کرنا چاہتی ہے۔
وہ لوگوں کو قتل کر رہے ہیں، یہ بات آپ کے لیے کیا مطلب رکھتی ہے؟ یہ مظاہرین سے جان چھڑوانا چاہتے ہیں، لہٰذا جب وہ مظاہرین کو مار رہے ہیں تو اس کا یہ مطلب ہے کہ وہ انقلاب نہیں چاہتے اور اس کو روکنے کے لیے وہ ہتھیاروں کا استعمال کر رہے ہیں۔
اسکائی نیوز عرب ٹی وی کی رپورٹس کے مطابق خرطوم کے ایئرپورٹ پر تمام فلائٹس آپریشن کو معطل کر دیا گیا ہے۔ یہ اقدام سوڈان کے دارالحکومت میں پیدا ہونے والی صورتحال کے بعد کیا گیا۔ ادھر سوڈان میں مظاہرین پر فوج کی فائرنگ سے ہلاکتوں پر عالمی برادری کی جانب سے سخت رد عمل کا اظہار کیا جا رہا ہے۔ خرطوم میں برطانیہ کے سفیر نے کہا کہ پرامن مظاہرین پر گولیاں برسانا باعث تشویش ہے۔ امریکہ کے سفارتخانے نے اپنے ٹویٹر پیغام میں ان کارروائیوں کی مذمت کرتے ہوئے کہا کہ شہریوں کے خلاف اس طرح کا طرز عمل غلط ہے اور فوری طور پر بند ہونا چاہیے۔ تاہم سفارتخانے نے اپنی اس ٹویٹ کو ڈیلیٹ کر دیا ہے جس میں انہوں نے فوج پر الزام عائد کیا تھا کہ ملک میں کشیدہ صورتحال میں فوج کا ہاتھ ہے اور ان کا شہریوں کے ساتھ رویہ ذمہ دارانہ نہیں ہے۔
بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ پیش کیا نازش فیض نے۔ سوڈان میں مظاہروں کے معاملے پر نظر رکھے ہوئے تھے ہمارے ساتھی ثقلین امام، اور ان سے بی بی سی کی نامہ نگار عالیہ ناسکی نے پوچھا کہ سوڈان میں حالات اتنے خراب کیسے ہوئے اور بات اس نہج تک کیسے پہنچی۔
دیکھیے، یہ وہاں پہ جو پولیٹیکل اور سیاسی طور پہ جو ایک بلوہ یا ہنگامہ جو آج ہمیں نظر آ رہا ہے، یہ گزشتہ دسمبر سے شروع ہوا تھا جب وہاں پہ کوئی قیمتوں میں اضافہ کیا گیا تھا۔ وہاں پہ بھی انفلیشن بہت بڑی تھی، جو سوڈان کا جو پاؤنڈ ہے وہ بہت ڈی ویلیو ہو گیا تھا۔ اس کے بعد سے لوگ سڑکوں پر نکل رہے تھے، روٹی تین گنا اس کی قیمت پہ اضافہ ہو گیا تھا۔ وہ اس وقت سے جو ہنگامے شروع ہوئے، جو اس وقت تو صرف اقتصادی معاملات کے لیے تھے، لیکن بعد میں یہی ہنگامے، اب ان کا مطالبہ ان ہنگامہ کرنے والوں کا یہ ہو گیا کہ یہاں پہ جمہوری اصلاحات بھی نافذ کی جائیں، تو وہ چلتے چلتے اب یہاں تک پہنچ گیا ہوا ہے۔
دونوں طرف سے کوششیں تو ہو رہی تھیں مذاکرات کی، اس کے باوجود مذاکرات ناکام کیوں ہو گئے؟
دیکھیے، مذاکرات ناکام نہیں ہوئے، مذاکرات ایک خاص سمت میں آ کے تہہ پا گئے تھے، لیکن جو سوڈانیز پروفیشنل ایسوسیشن ہے وہ چاہ رہی کہ اس پر عمل درآمد کیا جائے، اور ساتھ ساتھ اب یہ تہہ پا رہا تھا کہ جو ایک کونسل جو بنے گی اس میں کس کے کتنے ارکان نمائندگی کریں گے، یعنی سویلینس کے کتنے ارکان ہوں گے اور فوج کی طرف سے کتنے نامزد کیے جائیں گے، یہ تہہ نہیں پا رہا تھا۔ تو جو سویلینس ہیں، یعنی جو سوڈانیز پروفیشنل ایسوسیشن ہے، جو ان کے پیشہ ور لوگوں کی جس میں ڈاکٹرز ہیں، صحافی ہیں، وکیل ہیں، ٹیچرز ہیں، جو مظاہرین کی قیادت کر رہے ہیں، یہ چاہ رہے تھے کہ زیادہ سے زیادہ لوگ ان کے آئیں، اور ان کو یہ شک ہوا کہ فوج اس میں جو ایک تاخیر کر رہی ہے، یہ دراصل اپنے لوگوں کو لانا چاہ رہی ہے۔
تو اب اس تازہ آپریشن کے بعد جو مظاہرین ہیں، ان کے پاس کیا آپشنز رہ جاتے ہیں؟
دیکھیے، خطرناک بات یہ ہے کہ اب بظاہر یہ لگ رہا ہے کہ دونوں امکانات ہیں۔ ایک تو یہ ہے کہ جس طرح پہلے 2011 میں جو ایک عرب اسپرنگ کی موومنٹ چلی تھی اور جس میں کچھ کامیابی بظاہر نظر ایک کچھ ملکوں میں، لیکن سوڈان ان ممالک میں تھا جہاں پہ یہ کامیابی نہیں ہو سکی تھی، کیونکہ اس وقت دارفور کی ایک الگ سے تحریک چل رہی تھی علیحدگی کی۔ تو اس وجہ سے یہاں کے جو سویلینس لوگ جو تھے، جن کو ہم شہری یا سول سوسائٹی کہتے ہیں، ان کو کامیابی نہیں ہو سکتی تھی۔ تو اب خطرہ یہ ہے کہ اگر فوج سختی کرتی ہے और इनकी तरफ से मज़ाहमत यानी डिसोबीडियंस बढ़ती है सिविलियन सोसाइटी की तरफ से, तो तसादम बढ़ेगा, कत्ल बढ़ सकते हैं और सूडान ज़्यादा अदम इस्तेहकाम का शिकार हो सकता है। लेकिन इम्कान ये नज़र आ रहा है कि फ़ौज के अंदर देख रहा होगा कि फ़ौज के अंदर अब क़यादत किस तरफ जा रही है, क्योंकि फ़ौज के अंदर भी धड़े बने हुए हैं। एक वो है जो जंजावीद की एक जो नस्ल यानी एक अगला ग्रोह है, और अगर वहाँ पर कौन तब्दीली ले कर आता है या वहाँ की क़यादत कौन लेता है, उससे नज़र आएगा कि अब सूडान किस तरफ जा रहा है।
उधर अमरीकी सदर डोनाल्ड ट्रंप 3 रोज़ा दौरे पर बरतानिया पहुंच गए हैं, जहां बुकिंगम पैलेस में उनकी मुलाकात मलिका बरतानिया से हुई। बरतानिया पहुंचने से कबल दौरान परवाज सदर ट्रंप ने ट्विटर पर लंदन के मेयर सादिक खान को स्टोन कोल्ड लूज़र यानी इंतहाई नाकाम शख्स कहा था। इससे कबल सादिक खान ने ट्रंप का इस्तकबाल न करने का मशवरा भी दिया था। तफसील सुनिए बीबीसी के नामा नगारों के मुरासलों के खुलासे में, पेश कर रहे हैं उमर सलीमी।
अमरीकी सदर डोनाल्ड ट्रंप और खातून अव्वल मिलानिया ट्रंप पीर की सुबह अपने 3 रोज़ा दौरे पर बरतानिया पहुंचे, जहां स्टेंस्टेड एयरपोर्ट पर उनका इस्तकबाल बरतानिया के सेक्रेटरी खारजा जेरेमी हंट ने किया। इसके बाद ट्रंप बकिंगम पैलेस गए, जहां उनकी मुलाकात मलका बरतानिया से हुई। अमरीकी सदर के एजाज में 40 तोपों की सलामी और फौजी परेड की गई। अमरीकी सदर डोनाल्ड ट्रंप अपने इस दौरे के दौरान सियासी रहनुमाओं और कारोबारी शख्सियात से भी मिलेंगे। बरतानवी वजीर आजम ट्रीजा मे से अपनी मुलाकात में ट्रंप मौसमियाती तब्दीली और चीनी कंपनी हवावे पे आयद अमरीकी पाबंदी पर बात करेंगे। ट्रीजा मे समझती हैं कि इस दौरे से बरतानिया और अमरीका के ताल्लुकात मजीद बेहतर होंगे। हवावे के मामले पर अमरीका और बरतानिया मुख्तलिफ पॉलिसी रखते हैं। इस पर बरतानिया के सेक्रेटरी खारजा जेरेमी हंट का कहना था कि
We wouldn't take any decisions that affected our intelligence sharing relationship.
हम कोई ऐसा फैसला नहीं करेंगे जिससे हमारे ताल्लुकात असरअंदाज हों। हुवावे के मामले पर हमने अभी कोई हतमी फैसला नहीं किया, लेकिन हम कुछ तकनीकी मसाइल पर गौर कर रहे हैं, जैसे हुवावे के इस्तेमाल से कोई मुल्क हमारी जासूसी न करे।
ट्रीजा मे और ट्रंप के दरमियान मौसमियाती तब्दीली पर भी बातचीत होगी। एक हुकूमती तर्जुमान के मुताबिक बरतानिया इस फैसले से मायूस है, जिसमें अमरीका ने सन 2017 में पेरिस मुआहदे की हमायत नहीं की थी। अमरीकी सदर ट्रंप ने बरतानिया पहुंचने पर एक ट्विटर पैगाम में लंदन के मेयर सादिक खान पर तनकीद की। ट्रंप का कहना था कि सादिक खान एक हारे हुए इंसान है जो अपना काम ठीक तरीके से नहीं कर पा रहे। ट्रंप की आमद पर लंदन, मैनचेस्टर और बर्मिंगम समेत बरतानिया के दीगर शहरों में एहतजाज मुतवक्के हैं। इस मौके पर एना विकरस्टाफ ने कहा कि मुजाहिरीन ट्रंप की पॉलिसियों के खिलाफ हैं।
बीबीसी के नामा नगारों के मुरासलों का खुलासा पेश किया उमर सलीमी ने। बरतानिया की फिजाई कंपनी ब्रिटिश एयरवेज के बोइंग 787 तैयारे ने 11 साल बाद आज पाकिस्तानी दारुलहुकूमत इस्लामाबाद के बैन अलावी हवाई अड्डे पर लैंड किया। यूं तो ब्रिटिश एयरवेज मगरबी ममालिक की वो वाहिद एयरलाइन बन गई जिसने पाकिस्तान के लिए अपनी परवाजें बहाल की हैं। ये परवाजें 2008 में सिक्योरिटी खदशात के बायस बंद की गई थीं। एयरलाइन के चीफ कमर्शियल ऑफिसर एंड्रयू ब्रीम के मुताबिक हफ्ते में 3 परवाजें इब्तदाई तौर पर बहाल की गई हैं। नामानिगार फरहत जावेद लैंडिंग के वक्त एयरपोर्ट पर ही मौजूद थी।
तकरीबन 11 साल के अरसे के बाद आज बरतानवी एयरलाइन ने यहाँ अपनी पाकिस्तान में अपनी जो सर्विसेज हैं उनका दोबारा आगाज़ किया है, और आज ब्रिटिश एयरवेज़ की पहली फ़्लाइट जो है वो यहाँ लैंड की है, और इस तरह ये यूरोपीय एयरलाइंस में से पहली एयरलाइन बनी है जिसने पाकिस्तान में दोबारा अपनी सर्विसेज का आगाज़ किया है। 2008 में जब मैरियट पे खुदकुश हमला हुआ था, उस वाक़े के बाद से ना सिर्फ ब्रिटिश एयरवेज़ बल्कि कई बैन अलावी एयरलाइंस ने जो अपने ऑपरेशन हैं पाकिस्तान के लिए उनको मुअत्तल कर दिया था। अब तकरीबन 11 साल के बाद इसका दोबारा आगाज़ किया गया है। आज जब ये फ़्लाइट यहाँ लैंड की तो इस मौके पर यहाँ पैसेंजर्स को रिसीव करने के लिए, उनको खुशामदीद कहने के लिए वफाकी वज़रा भी मौजूद थे, जबकि इसके साथ साथ पाकिस्तान में बरतानिया के जो हाई कमिश्नर हैं वो भी यहाँ आए और उन्होंने इन मुसाफरों को खुशामदीद कहा। इस मौके पर हमारी ब्रिटिश एयरवेज़ के नुमाइंदे से भी बात हुई और हमने उनसे पूछा कि वो क्या समझते हैं कि पाकिस्तान में सिक्योरिटी की सूरत हाल में किस कदर बेहतरी आई है।
We only fly when things are absolutely safe for us to do so, and so we've reviewed everything.
हम सिर्फ उस वक्त परवाज करते हैं जब ऐसा करना मुकम्मल तौर पर महफूज हो, इसलिए हमने हर चीज का जायजा लिया, और जब ये महफूज था और हमारे कस्टमर्स की ख्वाहिश थी कि ये परवाजें चलाई जाएं, तब हमने इस रास्ते का इंतखाब किया है, और हम बहुत पुरउम्मीद हैं कि ये बहुत ज्यादा डिमांड के साथ एक मसरूफ रूट होगा, और किसे इल्म है कि हम शायद हफ्ते में 3 से ज्यादा परवाजों का आगाज कर दें।
ब्रिटिश एयरवेज का कहना है कि इब्तदाई तौर पर मुल्क में एक हफ्ते के दौरान लंदन और इस्लामाबाद के दरमियान सिर्फ 3 फ्लाइट्स रखी जाएंगी, लेकिन इम्कान है कि यह तादाद जो है मुस्तकबिल में बढ़ाई भी जा सकती है। यहाँ पर इस खबर को, इस स्टेप को नहायत मुस्बत انداز میں لیا جا رہا ہے، خاص طور پہ ایویشن انڈسٹری اس کو مثبت انداز میں لے رہی ہے اور حکومتی سطح پر بھی، کیونکہ ان کا یہ کہنا ہے کہ اس سے یہ ثابت ہوتا ہے کہ ملک میں جو سیکیورٹی کی صورتحال ہے اس میں بہتری آئی ہے، جبکہ دوسری جانب جو برطانیہ میں 10 لاکھ سے زائد پاکستانی مقیم ہیں وہ بھی اس خبر کو ایک مثبت خبر کے طور پر دیکھ رہے ہیں۔
یہ تھی نامہ نگار فرحت جاوید، اور اسی کے ساتھ ہی سربین اپنے نصف کو پہنچا۔
سربین سننے یا دیکھنے کے لیے ہماری ویب سائٹ bbcurdu.com پر تشریف لائیے۔ ہمارا ٹی وی پروگرام پیر سے جمعے تک پاکستان کے وقت کے مطابق شام 7 بجے bbcurdu.com اور bbcurdu کے فیس بک پیج پر بھی براہ راست نشر کیا جاتا ہے۔ آپ ہم سے انسٹاگرام پر بھی رابطہ کر سکتے ہیں، ہمیں ٹویٹر پر بھی فالو کریں، ہمارا ٹویٹر ہینڈل ہے @bbcurdu۔
کھیلوں کی خبروں کے ساتھ میں ہوں شمشاد آفریدی۔ کرکٹ ورلڈ کپ 2019 میں پاکستانی ٹیم اپنا دوسرا میچ نوٹنگم میں انگلینڈ کے خلاف کھیل رہی ہے۔ آج کے میچ میں پاکستان نے پہلے بیٹنگ کرتے ہوئے انگلینڈ کو جیتنے کے لیے 349 رنز کا ہدف دیا ہے۔ مقررہ ہدف کے جواب میں اس وقت انگلینڈ کی بیٹنگ جاری ہے۔ نوٹنگم سے نامہ نگار عبد الرشید شکور۔
پاکستان نے انگلینڈ کے خلاف بہت ہی ذمہ داری اور عمدگی سے کھیلتے ہوئے اپنی اننگز کا اختتام 348 رنز 8 کھلاڑی آؤٹ پر کیا ہے۔ ٹاس انگلینڈ کے کپتان نے جیتا، پاکستان کو پہلے بیٹنگ کی دعوت دی تھی۔ 82 رنز کی اوپننگ شراکت رہی فخر زمان اور امام الحق کے درمیان، اور اس کے بعد بابر اعظم اور محمد حفیظ کے درمیان 83 رنز کی عمدہ شراکت رہی۔ بابر اعظم 63 رنز بنا کر آؤٹ ہوئے، محمد حفیظ نے 84 رنز کی عمدہ اننگز کھیلی، اور اس کے بعد کپتان سرفراز احمد نے بھی نیف سینچری سکور کی۔
گزشتہ روز ورلڈ کپ کے 5ویں میچ میں بنگلہ دیش نے جنوبی افریقہ کو 21 رن سے شکست دی تھی۔ فٹ بال لیگ انٹرنیشنل فرینڈلیز میں مردوں کے مقابلوں میں آج کولمبیا اور پینما کی ٹیمیں میدان میں اتریں گی۔ گزشتہ روز ترکی نے ازبکستان کو جبکہ فرانس نے بولیویا کو شکست دی تھی۔ ٹینس کے ٹورنامنٹ فرینچ اوپن میں خواتین کے سنگل مقابلوں میں برطانیہ کی یوہانا کونٹا نے کروئیشیا کی ڈونا ویکچ کو 6-2 اور 6-4 سے شکست دی۔ دوسری جانب ٹینس کے ٹورنامنٹ فرینچ اوپن میں مردوں کے سنگل مقابلوں میں اسپین کے رافیل نڈال نے ارجنٹینا کے خوان اگناسیو لونڈیرو کو، جبکہ سوئٹزرلینڈ کے راجر فیڈرر نے ارجنٹینا کے لیونارڈو مائر کو 3 سیٹس میں شکست دی۔ ہاکی کے ایونٹ پرو لیگ میں مردوں کے مقابلوں میں کل نیدرلینڈز اور نیوزی لینڈ کی ٹیمیں میدان میں اتریں گی۔ اور اینتھنی جوشوا کے پروموٹر ایڈی ہین کا کہنا ہے کہ نومبر یا دسمبر میں انگلینڈ میں ہونے والے مقابلوں میں جگہ بنانے کے لیے وہ اینڈی روئس جونیئر کے خلاف دوبارہ میچ کی توقع رکھتے ہیں۔ جوشوا کو روئس جونیئر نے نیو یارک میں WBA، IBF، IBO اور WBO میں شکست دی تھی۔
کھیلوں کی خبریں آپ نے شمشاد آفریدی سے سنی، اور حالات حاضرہ کا پروگرام سربین بی بی سی اردو سروس سے پیش کیا جا رہا ہے۔ انڈیا میں گزشتہ 3 برس سے چند خواتین مل کر رمضان میں ان غیر مسلم افراد کو افطار کی دعوت دیتی ہیں جنہوں نے کبھی مسلمانوں کے ساتھ کھانا نہیں کھایا یا پھر ان کی مسلمانوں کے ساتھ کبھی دوستی نہیں رہی، اور اس کا مقصد یہ ہے کہ دوریاں مٹانے کی کوشش کی جائے۔ یہ خبر ہماری ویب سائٹ bbcurdu.com پر موجود ہے، دلچسپ ہے، ضرور پڑھیے گا۔ پاکستانی دارالحکومت اسلام آباد کے ہائی کورٹ نے پشتون تحفظ موومنٹ اور اس کی قیادت پر پاکستانی فوج کے خلاف حرزہ سرائی کے الزام سے متعلق درخواست کی سماعت کی۔ آج مقدمے کی سماعت کے دوران عدالت نے ریمارکس دیے کہ آزادی اظہار رائے لامحدود چیز نہیں ہے۔ تفصیل کے ساتھ شمائلہ جعفری۔
عدالت کا کہنا تھا کہ کسی ایک فرد کے خلاف حکم جاری نہیں کیا جائے گا، بلکہ اس درخواست سے متعلق ایسی ہدایات جاری کریں گے جس کو بنیاد بناتے ہوئے پالیسی وضع کی جا سکے۔ پی ٹی ایم اور اس کی قیادت کی طرف سے جاری ہونے والے بیانات کی اشاعت پر پابندی سے متعلق درخواست پاکستانی فوج کے ایک سابق افسر کرنل ریٹائرڈ جاوید اقبال کی طرف سے دائر کی گئی۔ پیر کو جسٹس عامر فاروق کی سربراہی میں اسلام آباد ہائی کورٹ کے 2 رکنی بینچ نے اس درخواست کی سماعت کی۔ درخواست کے حق میں دلائل دیتے ہوئے درخواست گزار کے وکیل شعیب رزاق کا کہنا تھا کہ پشتون تحفظ موومنٹ سے وابستہ عناصر ملک اور فوج کو بدنام کر رہے ہیں۔ انہوں نے کہا کہ پی ٹی ایم کی جانب سے الیکٹرانک میڈیا اور سوشل میڈیا کو مذموم مقاصد کے لیے استعمال کیا جا رہا ہے۔ اس درخواست کی سماعت کے دوران پشتون تحفظ موومنٹ کے سربراہ منظور پشتین اور 2 رکن اسمبلی علی وزیر اور محسن داور کی طرف سے ابھی کوئی جواب داخل نہیں کروایا گیا۔ عدالت نے اس درخواست میں بنائے گئے فریقوں سے دوبارہ جواب طلب کر لیا ہے۔ ان میں سیکٹری داخلہ، سیکٹری دفاع، سیکٹری قانون، پی ٹی اور پیمرا کے حکام شامل ہیں۔ अदालत ने समाअत 13 जून तक मुलतवी कर दी है और इसके साथ साथ अदालत ने आइंदा समाअत पर पाकिस्तान टेली कम्युनिकेशन अथॉरिटी के डायरेक्टर जनरल इंटरनेट प्रोटोकॉल को जाती हैसियत में तलब कर लिया है। अदालत ने मंजूर पश्तीन, मोहसिन दावड़ और अली वजीर को भी दोबारा नोटिस जारी करके तहरीरी जवाब तलब कर लिया है।
पश्तून तहफ़ मूवमेंट के रहनुमाओं के मुकदमे की तफसील आपने शुमाइला जाफरी से सुनी। पाकिस्तान के सूबे बलूचिस्तान के दारुलहकूमत कोयटा और दीगर इलाकों में वकला ने बतौर एहतजाज अदालतों का बॉयकॉट किया है। यह बॉयकॉट सुप्रीम कोर्ट के जज जस्टिस फाइज ईसा के खिलाफ रेफरेंस दायर करने के खिलाफ किया गया। तफसील के साथ कोयटा से मोहम्मद काजिम।
हड़ताल की कॉल बलूचिस्तान बार काउंसिल और दीगर वकला तंजीमों की जानिब से दी गई थी। वकला की अदालतों में पेश न होने के बायस मुकदमात की समाअत मुतासिर हुई और साइलीन को मुश्किलात का सामना करना पड़ा। मेंबर जुडिशियल कमीशन पाकिस्तान मुनीर काकड़ ने इस रेफरेंस की मजम्मत करते हुए इसे आजाद अदलिया के खिलाफ करार दिया।
हम ये कहते हैं कि ये काजी फैजा के खिलाफ एक रेफरेंस नहीं है नामनियात, ये आजाद जुडिशरी के ऊपर एक अमला है, क्योंकि हम समझते हैं कि इस वक्त मौजूदा जुडिशरी के अंदर एक ही जो इंडिपेंडेंट माइंड और वोकल और इंडिपेंडेंट जजमेंट जो देते हैं वो काजी फैजा साहब ही ने डिलीवर किए हुए हैं। बाकी मेरे ख्याल में किसी के अंदर इस किस्म की जरूरत नहीं है।
बलूचिस्तान के सीनियर वकील अता खान काकड़ एडवोकेट ने बताया कि काजी फैजीसा ने न सिर्फ कोयटा में सानिया 8 अगस्त बल्कि फैजाबाद वाक़े के हवाले से इंसाफ पर मबनी सिफारिशात पेश किए, जिसके बायस बदनीयती की बुनियाद पर उनके खिलाफ रेफरेंस दायर किया गया। बलूचिस्तान में वकला तंजीमों का मुतालबा है कि काजी फैजीसा के खिलाफ रेफरेंस को वापस लिया जाए। रेफरेंस वापस न लेने की सूरत में ईद के बाद बलूचिस्तान के वकला का कॉन्फ्रेंस बुलाया जाएगा, जिसमें आइंदा एहतजाजी लाए अमल का ऐलान किया जाएगा। मोहम्मद काजिम, BBC क्वेटा।
कितनी बार ऐसा हुआ होगा कि आपने किसी बैंक, एयरलाइन या टेलीकॉम कंपनी फ़ोन करने के लिए रिसीवर उठाया होगा और दूसरी जानब से टेलीफोन ऑपरेटर की जगह एक रिकॉर्डेड आवाज़ सुनाई दी गई होगी। क्या आपने कभी सोचा कि यह आवाज़ किसकी है? आइए उस आवाज के पीछे छुपी शख्सियत से आपको मिलवाते हैं।
आपका मतलूबा नंबर इस वक्त दूसरी कॉल पर मसरूफ है, बराए मेहरबानी थोड़ी देर इंतजार कीजिए।
जिन लोगों को बताती हूँ कि भाई ये जो आप सुनते हैं ना, आपका मतलूबा नंबर बंद है, ये आवाज मेरी है, कहते अच्छा 24 घंटे आप वहीं रहती हैं। मेरा नाम फरहीन मालिक है और मैं एक IVR आर्टिस्ट हूँ। IVR एब्रीविएशन है इंटरैक्टिव वॉइस रिस्पॉन्स। IVR मोबाइल नेटवर्क्स पे यूज़ होता है, IVR बैंकिंग सेक्टर में यूज़ होता है, IVR हर उस जगह पे यूज़ होता है जहाँ पे आप कस्टमर इंटरैक्शन होता है। टेक्निकली आपको बताती है कि जहाँ आप कॉल करें ये कौन सी जगह है। मुझे बोलने का बहुत शौक था, मतलब हमारे घर पर अगर कोई बेल बजा दे तो दरवाज़ा खोलने के लिए सबसे पहले मुझे भागना होता था। अगर फ़ोन बज गया है तो वो सबसे पहले मैंने ही उठाना है और फ़ोन उठा के कहना है हेलो अस्सलाम वालेकुम जी, आपको किससे बात करनी है। IVR मेरे लिए बिल्कुल अलग एक नई दुनिया थी, सिर्फ ये बोलने के लिए कि जी अस्सलाम वालेकुम, वेलकम टू BBC कॉल करने का शुक्रिया, ये बोलने के लिए मैं पूरा दिन बोलती रही थी। बहुत सारे लोग ये भी समझते हैं कि जो फ़ोन पर वो आवाज़ सुन रहे होते हैं वो कोई कंप्यूटराइज्ड वॉइस है या रोबोटिक वॉइस है। जब आप उनको बोलें कि आप एक सेकंड के लिए आंखें बंद करके मेरी आवाज़ सुनें और फिर बताएं ये आवाज़ कहाँ सुनी है, तो उनको पता चलता है अच्छा जब हमारे घर पे लाइट नहीं आ रही होती वो आवाज़ जब हम कॉल करते हैं कंप्लेन के लिए वो आपकी होती है। बहुत सारे लोग सेल्फीज़ भी मुझसे खिंचवाते हैं, ओह अच्छा वो आपका मतलूबा नंबर बंद है, वो आप होती हैं, आपकी आवाज़ होती है। सो अब बहुत मज़ा आता है।
ये थी रेडियो प्रेजेंटर और IVR आर्टिस्ट फरहीन मलिक। और अब पाकिस्तान और इंग्लैंड के दरमियान ट्रेंट ब्रिज में खेले जाने वाले वर्ल्ड कप के मैच पर गुफ्तगू करते हैं। सबसे पहले तो मैं स्कोर अपडेट कर दूं, इंग्लैंड ने 19 ओवर्स में 110 रन बनाए हैं और उसकी 3 विकेटें उसको नुकसान हो चुका है। इसी पर गुफ्तगू करने के लिए हमारे साथ स्टूडियो में मौजूद हैं तजियाकार लीना मोइन। लीना वेलकम।
थैंक यू वेरी मच।
अच्छा सबसे पहले तो मैं आपसे यही पूछ लेता हूँ कि पाकिस्तान की बैटिंग आप कुछ मुतमईन है, कुछ डिपेंडेबिलिटी वाला फैक्टर आया है?
यकीनन देखें आज बड़ी ज़बरदस्त इनको पिच मिली, ये वही पिच है जिस पे 481 रन इंग्लैंड बना चुका है, वर्ल्ड रिकॉर्ड पिच है, तो आज पिच अच्छी मिली। और सबसे बड़ी बात ये है कि जैसी भी पिच मिली उन्होंने फ़ायदा भरपूर उठाया उस पे, 349 का टारगेट दिया इंग्लैंड को, अच्छी पार्टनरशिप्स लगी, अच्छी इनिंग्स खेली, बाबर ने अच्छी इनिंग्स खेली, बीच में हफीज़ ने बड़ी अच्छी इनिंग्स खेली, कप्तान सरफराज ने अच्छी इनिंग्स खेली, तो
इमाम भी करीब करीब पहुंच गए थे।
इमाम ने भी अच्छी ओपनिंग पार्टनरशिप बड़ी अच्छी थी, तो जब ओपनिंग एक्चुअली आपने बड़ा अच्छा पॉइंट रेज किया, जब ओपनिंग पार्टनरशिप अच्छी मिलती है, जिसको प्लेटफॉर्म कहते हैं वो मिल जाता है, तो फिर आगे भी सब कुछ अच्छा होता है। तो यकीनन आज बैटिंग अच्छी थी और पिछले मैच से भी जाहिर है, जब हम लोगों का दिल इतना दुख रहा है तो इनका भी दुखा होगा और ये तो पढ़ रहे होंगे, सुन रहे होंगे कि कितनी तनकीद है। तो और पाकिस्तान फेमस है टू मेक कमबैक्स, हमेशा 92 का वर्ल्ड कप भी जीता था जब, तो उन्होंने इसी तरह की बुरी परफॉर्मेंसेस के बाद की थी। गो के मुझे ये इनकंसिस्टेंसी बिल्कुल पसंद नहीं है और मैं इस पर कोई बहुत अच्छी बात नहीं समझती, लेकिन फिर भी जो सच है वो सच है। दे कैन मेक कमबैक्स, कैरेक्टर अच्छा दिखाते हैं एंड आज फिर उन्होंने दिखाया।
यानी ये जो तब्दीली की गई, आप इससे भी फिर यकीनन कुछ मुतमईन होंगी?
कौन सी तब्दीली?
ये जो टीम के अंदर दो तब्दीलियां हुई हैं
नहीं, शुएब मलिक की जो तब्दीली आप देखें, उन्होंने सिर्फ 8 रन बनाया और उनकी जगह आपने इमाद को ड्रॉप कर दिया, जो कि पूरा 10 ओवर का स्पेल करते, शायद आपके लिए एक या दो विकटें भी ले लेते, वो ओपन भी करते कई दफ़ा बॉलिंग, और स्लॉग ओवर्स में आके अच्छे खासा बैट कर लेते हैं। तो 8 रन के लिए अगर आपने ये चेंज की तो मैं इससे बिल्कुल नहीं, आई एम नॉट हैप्पी। लेकिन जो दूसरी चेंज है, हाँ वो बड़ी अच्छी चेंज आपने की, क्योंकि जिस चेंज से टीम को फायदा हो वो चेंज करनी चाहिए। शुएब मलिक इंग्लैंड के बाहर बड़ा अच्छा खेलते हैं, लेकिन इंग्लैंड के, जैसे उस दिन भी मैंने डिस्कस किया था, इंग्लैंड में 13.6 उनकी एवरेज है, जो कि एक इतने बड़े प्लेयर की नहीं होनी चाहिए।
नहीं होनी चाहिए। अच्छा, टोटल गो के बहुत बड़ा टोटल नहीं रहा, लेकिन क्या ये डिफेंडेबल टोटल?
एब्सोल्युटली, बिल्कुल डिफेंडेबल है। देखें लगभग 350 चेज करने, जो अच्छा खासा, अगर आज ये चेज करेंगे तो ये वर्ल्ड रिकॉर्ड चेज होगी इनकी यहाँ पे वर्ल्ड कप में। वर्ल्ड कप में इतनी बड़ी चेज नहीं हुई, तो ये अपने पे बड़ा प्रेशर है कि आपने अगर चेज कर लिया, लेकिन इंग्लैंड के पास वो बैट्समैन यकीनन मौजूद हैं जो के चेस कर सकते हैं, और जॉस बटलर और सोक सभी खेल रहे हैं, लेकिन बड़ी अच्छी विकेट मिल गई पाकिस्तान को मॉर्गन की, बड़ी की विकेट थी। गो के कैच
ड्रॉप हुआ था, लेकिन वो कवर
जो गलत साइड पे था बाबर आजम के, उन्होंने ट्राई किया था, कीपर को भी ट्राई करना चाहिए था वही कैच, लेकिन ये है कि टोटल ऐसा है जिससे अगर रेगुलर इंटरवल्स पे विकेट मिलती रहें और फील्डिंग जो है काबू रखे, मतलब एक ग्राउंड फील्डिंग जो है वो भी अच्छी रहे और कैचिंग भी अब इसके बाद अच्छी रहे, तो वो ये ऐसा टोटल है जिससे हम पाकिस्तान मैच जीत सकता है।
अच्छा चलें, अभी तो जाहिर पाकिस्तान ने टारगेट तो दे दिया है, अब बैटिंग कर रहा है, आपके ख्याल में शादाब से अटैक करवाना कैसा है? गो के ये सवाल का जवाब खुद उनकी पहली विकेट दे रही है, लेकिन ये जुआ था आपके ख्याल में, गैम्बल था?
ये इसलिए हुआ कि 2-3 दिन पहले इमरान ताहिर से जो साउथ अफ्रीकन कैप्टन है डुप्लेसी, उन्होंने अटैक कराया और उन्होंने पहले ही ओवर में बेस्टो की विकेट ले ली थी। तो आज इसी को देखे, और इसी ग्राउंड पे, इसी इन्हीं साथ वाली पिच पे, बल्कि शायद इसी पिच पे, तो इसको देखते हुए ये आज गैम्बल किया सरफराज ने कि अगर इमरान ताहिर ले सकते हैं
तो फिर ये भी ले सकते
और उन्होंने पे भी किया, दोनों लेग स्पिनर्स हैं।
चलें, कुछ हमारा वक्त तंग हो रहा है, लेकिन ये सवाल मैं आपसे जरूर करूंगा कि ये आमिर की बॉलिंग के बारे में, क्या कोई ब्रांड न्यू आमिर है? स्विंग भी हो रही है, पेस भी निकाल रहे हैं।
हाँ देखें, आज बिटवीन 135-40 उन्होंने बॉलिंग की, जो कि बहुत इम्प्रूवमेंट है, एक साल से इतनी पेस नहीं नज़र आई, और जो पिछली 3 विकटें उनको मिली उससे भी शायद उन्होंने बेहतर फील किया, और स्विंग भी आज नज़र आई। गो के उनको विकेट नहीं मिली, उन्हीं की बॉलिंग पे वो कैच ड्रॉप हुआ, विकेट मिल सकती थी, लेकिन आज आई एम रियली इम्प्रेस्ड और मैं बड़ी खुश हूँ उनकी इस कमबैक से।
बहुत शुक्रिया लीना मोइन, अगले मैच में भी ज़रूर आपसे गुफ्तगू करें
इंशाल्लाह।
इसी के साथ ही सरबीन का वक्त भी खत्म हुआ। प्रोग्राम की एडिटर थी नादिया सुलेमान, प्रोड्यूसर नाजिश फैज़ और स्टूडियो मैनेजर थे आमिर सिद्दीक। अब्दुल्ला फारूकी समेत सरबीन की पूरी टीम को इजाज़त दीजिए, और आखिर में खास खास खबरों की सुर्खियां नाजिया गुलजार की ज़बानी।
सूडान में मुजाहिरीन पर फौज की फायरिंग से हलाकतों की तादाद 13 हो गई है, जबकि मुतअद्दिद अफराद जख्मी हैं। फायरिंग के वाक़े की आलमी सतह पर मुज़म्मत की जा रही है। नॉटिंगम में जारी क्रिकेट वर्ल्ड कप में पाकिस्तान की जानिब से दिए गए 349 रन के हदफ के ताकुब में इंग्लैंड की बैटिंग जारी है, और अब से कुछ देर पहले तक इंग्लैंड ने 3 विकटों पर 113 रन बनाए हैं। पाकिस्तान के सूबे बलोचिस्तान के इलाके किला सैफुल्ला में रोड के एक हादसे में कम अज़ कम 13 अफराद हलाक और 6 जख्मी हो गए हैं। जापान की एक खातून ऐसी मुहिम की सरबराही कर रही हैं जिसमें हुकूमत पर जोर दिया जा रहा है कि वो उन कंपनियों पर पाबंदी आयद करें जो खवातीन को काम के दौरान ऊंची एड़ी वाले जूते पहनने पर मजबूर करती हैं। जापान के साबिक सफीर ने मुबैना तौर पर अपने बेटे को चाकू के वार करके कत्ल कर दिया है। ये BBC उर्दू सर्विस है।